नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन, निर्वाचन आयोगमा दर्ता।
तानाशाही दमनकारी र अहंकार देखाउन पार्टी एकता नगरेको ओलीको दावी। देशमा अब नयाँ युगको शुरूआत भएको प्रचण्डको भनाई।
भौतिक संरचना निर्माणमा लापरवाही गर्ने कम्पनी र ठेकेदारलाई सरकारले कार्यवाही गर्ने। त्यस्ता कम्पनी र ठेकेदारको सूची एक हप्ताभित्र पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार।
अफ्रिकी देश कंगोमा इबोला संक्रमण देखियो, अहिलेसम्म 23 जनाको ज्यान गयो, 42 जना संक्रमित।
र पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व, पारस खड्का वर्षका उत्कृष्ट खेलाडी, उदयपुर गोल्ड कपको फाइनलमा मनाङ र थ्री स्टार खेल्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको VIP करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू।
अनुभवी, ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
VIP करियर, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-26-149, 98-61-84-79-28।
VIP को साथमा सफलता तपाईको हातमा।
हामी हिमालयन बैंक बढेको छौं अगाडि, सबको साथमा साथ, विश्वासको साथ।
हिमालयन बैंक लिमिटेड, विश्वासको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। एमाले र माओवादी केन्द्रबीच आज एकता घोषणा भएको छ। पार्टी एकतासँगै अहिलेसम्मकै ठूलो पार्टीको स्थापना भएको छ। दुई पार्टीको एकीकरणसँगै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको स्थापना भएको हो। 2006 सालमा पहिलो पटक कम्युनिष्ट पार्टी स्थापना भएको थियो। बेला बेलामा फुट्दै र जुट्दै 69 वर्ष गुजारेको कम्युनिष्ट पार्टी एमाले र माओवादी एकता भएसँगै नयाँ विशाल पार्टी बनेको हो। नेपाल कम्युनिष्ट पार्टी वामपन्थी शक्ति मध्ये मात्र होइन, संघीय संसद, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले पनि नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली पार्टी भएको छ। गत असोजमा तेस्रो चरणको स्थानीय तहको चुनाव सम्पन्न भएपछि दुई पार्टी बीच एकीकरणको प्रक्रिया शुरू भएको थियो। 2074 असोज 17 गते 6 बुँदे सहमति गरेर एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गरेका थिए। उनीहरूले फागुन 7 गते दुई दल एकता गर्ने सहमति गरेका थिए। असोज 17 गते राष्ट्रिय सभागृहमा कार्यक्रम गरी पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय गरेका दुवै दलले विधिवत रूपमा आज एकता गरेका हुन्। नेताहरूले नसोचेको दिनमा पार्टी एकता हुने बताउँदै आएका थिए। नेताहरूले भने जस्तै गरी पछिल्ला दुई दिनमा भएका घटनाक्रमसँगै एकता प्रक्रिया टुंगिएको छ।
नयाँ पार्टीमा ओली र दाहाल सह अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र झलनाथ खनाल पार्टीका वरिष्ठ नेता हुनुहुनेछ। त्यस्तै एमालेका 26 र माओवादीका 19 जना गरी 45 सदस्यीय स्थायी समिति बनेको छ। नयाँ पार्टीमा 441 जना केन्द्रीय सदस्य छन्। एमालेका तर्फबाट 241 र माओवादी केन्द्रका 200 जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो। शीर्ष 9 नेता सम्मिलित सचिवालय बनाइएको छ। वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओली शीर्ष स्थानमा हुनुहुन्छ। दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड रहनु भएको छ। त्यसै गरी तेस्रोमा माधव कुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौंमा वामदेव गौतम, छैठौंमा नारायण काजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा बादल र नौमा विष्णु पौडेल हुनुहुन्छ। विष्णु पौडेललाई पार्टीको महासचिव र नारायण काजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ। तीन महिनाभित्र जनवर्गीय संगठनको एकीकरण पनि टुङ्गो लगाउने सहमति भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी देश बनाउने संकल्पका साथ गठन भएको बताउनु भएको छ। राष्ट्रिय सभागृहमा भएको नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा सभामा उहाँले तानाशाही, दमनकारी र अहंकार देखाउन पार्टी एक नभएको दावी गर्नुभयो।
यो एकता हामीले देश बनाउने संकल्प शालीनतापूर्वक जिम्मेवारीपूर्वक बन्द गर्ने, भ्रष्टाचार रोक्नका निम्ति, भ्रष्टाचार हुन नदिनका निम्ति, भ्रष्टाचार नगर्नका निम्ति मैले धेरै ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार गर्न दिन्न। यस अभियानमा
उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन नयाँ युग र उचाइमा अगाडि बढ़ेको बताउनुभयो। उहाँले पुष्पलालले 2006 सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण अहिले आफूहरू यहाँसम्म आइपुगेको समेत बताउनुभयो। अब पार्टी एकतासँगै आफूहरू विकास र समृद्धितर्फको यात्रामा अघि बढ़ेको पनि ओलीले बताउनुभयो।
हामीले साझा चुनाव घोषणा पत्र मार्फत गरेका प्रतिबद्धताहरू पूरा गर्ने, गरिबी देशबाट हटाउने जस्ता कुराहरूमा हाम्रो ध्यान दिने।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ युगको शुरूआत भएको बताउनु भएको छ। राष्ट्रिय सभागृहमा भएको पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धि र सुशासनको युग शुरूआत भएको पनि बताउनुभयो।
हामीले हाम्रो संकल्पलाई पूरा गरेका छौं र हाम्रो अब मुख्य संकल्प त यो पार्टी एकता गर्नुको पछाडिको मुख्य हाम्रो उद्देश्य र चाहना त जनतालाई सुखी बनाउनु, राष्ट्रलाई समृद्ध बनाउनु, स्वाधीन अझ सुदृढ, हाम्रो स्वाधीनतालाई सुदृढ गर्नु यसको मकसद हो। यसको अल्टिमेट उद्देश्य भनेको, मिसन भनेको अन्तत हामी सामाजिक न्याय सहितको आर्थिक समृद्धिद्वारा देशलाई समाजवादतिर लिएर जानु हो। हामीले त्यो प्रतिबद्धता नेपाली जनताको अगाडि गरेका छौं। जनताको अगाडि गरेको प्रतिबद्धताबाट कदापि विचलित हुने छैनौं। अब नयाँ युगको शुरूआत भयो। अस्थिरता अराजकताको घुमरीको पुरानो युग समाप्त भयो। अब स्थिरता, विकास र समृद्धिको, सुशासनको नयाँ युग शुरू भयो। यो संकल्प पनि म यहाँ दोहोर्याउन चाहन्छु।
प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको समेत बताउनुभयो।
विचार, सिद्धान्त र दर्शनद्वारा निर्देशित हुने संकल्प गरेर हामी गयौं भने साँच्चै नै यो यस्तो तागत बन्नेवाला छ। यो तागतले जनतालाई चाहिएको समृद्धि, सुशासन र विकास दिनेछ। राष्ट्रलाई चाहिएको स्वाधीनता, राष्ट्रको एकता र आत्मसम्मान दिनेछ। नेपाली भएर बाँच्नु र नेपाली भएर काम गर्नुको गौरव यसले प्रदान गर्नेछ। त्यसकारण यो बहुआयामिक छ। यसको मूल्याङ्कन इतिहासमा धेरै परसम्म हुँदै जानेछ। हामी अब बिस्तारै माथितिरको बाटो सोझ्याएकाहरूको त कुरै छोडौं। अब भर्खरै जन्मेर अगाडि बढ्दै गरेका र युवाहरूको निम्ति यो एउटा आजको दिन, अब कहिल्यै सयौं वर्ष नबिर्सिने दिन भएको छ र यो खुसियालीमा यहाँहरू सबैलाई हार्दिक बधाई र शुभकामना र अभिवादन।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले जन आकांक्षा अनुरूप नै विधिवत एकीकरण गरी पार्टी पुनर्गठन गरेको बताउनुभयो। उहाँले यो साना दुःखले आर्जेको उपलब्धि नभएको पनि बताउनुभयो।
यसैबीच एमाले र माओवादी बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी घोषणा सभा अघि निर्वाचन आयोगमा दल दर्ता गरिएको हो। निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुभाष चन्द्र नेमाङले जानकारी दिनुभएको छ। उहाँले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानूनी रूपमा कुनै समस्या नआउने बताउनुभयो। सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
71 राजविरार,
कञ्चनपुर महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
A destination for quality education.
नयाँ व्यवस्थापनद्वारा सञ्चालित यस कामना इन्टरनेसनल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल एन्ड एजुकेसन समूहमा अध्यापन भइरहेको व्यवहार जानकारी गराउँदछौ।
विशेषताहरू:
तालिम प्राप्त र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
अत्याधुनिक प्रयोगशाला र आधुनिक प्रविधिको प्रयोग,
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था,
होस्टल तथा यातायातको व्यवस्था।
सम्पर्क
कामना इन्टरनेसनल कलेज, सानो भर्याङ वनस्थली काठमाडौँ।
फोन नम्बर 01-4276-4243-322।
हामी हिमालयन बैंक, बढेको छौ अगाडि, सबको साथमा साथ, विश्वासको साथ। विश्वासले नै बनेको छ हाम्रो संसार।
Himalayan Bank Limited, Vishwas Ko Saath.
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन, निर्वाचन आयोगमा दर्ता, तानाशाही दमनकारी र अहंकार देखाउन पार्टी एकता नगरेको ओलीको दावी, देशमा अब नयाँ युगको शुरूआत भएको प्रचण्डको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। गृह मन्त्रालयले भवन, सड़क तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि मन्त्रालयले आज देशभरिका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो। निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयका पदाधिकारीहरू सहितको बैठकमा गृहमन्त्रीले हिजो सूची बनाउन निर्देशन दिनुभएको थियो। गृहमन्त्रीको निर्देशन अनुरूप आज मन्त्रालयले 77 जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइएको हो। मन्त्रालयले सूची आइसकेपछि उनीहरूमाथि कारवाही गर्ने तयारी गरेको छ।
सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रूपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्न पहल थालेको छ। श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिको बहानामा ठगिने क्रम बढ़ेपछि सरकारले सहजकर्ताले लिन पाउने शुल्क तोकेको छ। वैदेशिक रोजगार विभागको ताहचलमा रहेको श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुल्ने क्रम बढ़ेपछि सरकारले फारम भराउन सहयोग गर्ने सहजकर्ताले 300 रूपियाँ मात्रै लिन पाउने निर्णय गरेको हो। श्रम स्वीकृतिका लागि जाने व्यक्तिसँग बीमा सहितका विभिन्न वाहनामा 2500 देखि 3000 रूपियाँसम्म लिने गरिएको थियो। यस्तै लिएको शुल्कको बिल पनि अनिवार्य रूपमा दिनुपर्ने नियम लागू गरिएको छ। यस्तै कार्यालयले श्रम स्वीकृतिको काम 2 घण्टाभित्रै हुने गरी योजना बनाएको पनि बताएको छ। लाइनमा रहेका युवासँग छिटो काम गरिदिने भन्दै पैसा असुल्ने बिचौलिया सक्रिय भएपछि डिजिटल क्यू प्रणाली लागू गरेर त्यसलाई व्यवस्थित गर्न लागेको कार्यालयले जनाएको छ।
यसैबीच ओमानमा यसअघि घरेलु कामका रूपमा हेरिएका केही कामलाई सरकारले घरेलु काम नमान्ने भएको छ। मंगलबारको मन्त्रीस्तरीय निर्णय अनुसार ओमानको सरकारी कार्यालयहरू रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट म्युनिसिपालिटीमा काम गर्न जानेहरू यसअघि घरेलु कामका रूपमा छुट्याइएको काममा जान पाउनेछन्। ती कार्यालयमा काम गर्न जाने गार्डेनर, ड्राइभर, हेल्पर, बार टेन्डर र एग्रिकल्चर वर्कर पदलाई घरेलु काम सरह नहेरिने भएको हो। यो निर्णयबाट ती संस्थामा काम गर्ने नेपालीलाई सहयोग पुग्ने मस्कट स्थित नेपाली दूतावासले जनाएको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ। मोदीको भ्रमणको मौका पारेर बिना तयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा 6 महिना लाग्ने सरकारी अधिकारीहरूले बताएका छन्। दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सीधा बस सेवा एकपटक सञ्चालन भएर रोकिएपछि स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। गत वैशाख 28 गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर अयोध्या सीधा बस सेवा शुभारम्भ गरेका थिए।
मुस्लिम समुदायको 1 महिने रमजान पर्व आजदेखि शुरू भएको छ। हिजो घाम सधैँ पहिला सिहरी खाएर इस्लाम धर्मावलम्बीले यो पर्व शुरूआत गरे पनि औपचारिक रूपमा भने आजदेखि शुरू भएको हो। देशभरिका मुस्लिम धर्मावलम्बीले रमजान पर्वमा 1 महिना रोजा अर्थात व्रत बस्ने गर्छन्। रमजान इस्लाम धर्मावलम्बीको ठूलो पर्व हो। 1 महिने रोजालाई मुस्लिम समुदायले पवित्र धार्मिक उत्सवका रूपमा लिने गर्छन्। धार्मिक मान्यता अनुसार यो महिनामा नै रमजान र कुरानको अवतरण भएको हो।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छ मा हामीले एमाले र माओवादी केन्द्रको पार्टी एकताका विषयमा फेसबुक र ट्विटरमा आएका प्रतिक्रिया लिएका छौं। फेसबुकमा शिव सुवेदी भन्नुहुन्छ, पार्टी एकता भयो, कार्यकर्ताको एक हुने चाहना पनि पूरा भयो, अब देश र नागरिकको चाहना पूरा हुनुपर्छ, बल्ल एकताको अर्थ रहनेछ, नत्र जुन जोगी आए पनि कानै चिरिएका भन्ने उखान चरितार्थ हुनेछ।
यसै विषयमा लक्ष्मी ढकालको प्रतिक्रिया छ, नागरिकको चाहना बमोजिमको शक्तिशाली पार्टीको उदय भएकोमा धेरै नागरिक हर्षित छन्। देशमा अब एकै पार्टीको बहुमतीय सरकार भएपछि हामी जस्ता शैक्षिक बेरोजगार विदेशी नपर्ला भन्ने आशामा छौं।
ट्विटरमा अनुप तिमिल सिन्हा भन्नुहुन्छ, बधाई छ कमरेडहरू, निकै अन्यल र रस्साकस्सीका बीच आखिर पार्टी एकताले मूर्त रूप लिएको छ। एकत्रित पार्टीको मुख्य जोड भनेकै आजसम्मको उपलब्धिलाई जोगाउँदै एक अर्कालाई सम्मान र सद्भावका साथ दिगो दूरदर्शी मजबुत र विश्वसनीय पार्टी सञ्चालनको हुनेछ।
ट्विटरमै वरिष्ठजी नाम राख्नुभएका साथीको टिप्पणी छ, पार्टी एकताले धेरै राम्रो सन्देश गएको छ, तर यो एकताले कसैलाई धोका नदियोस्। बीचमा टुट्ने एकता या नागरिकको आँखामा छारो हाल्ने काम भयो भने अब प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले माफी पाउने छैनन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र उपेन्द्र राज पाण्डे। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ,
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के गर्नु, प्रमाण पत्र छैन।
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 सम्मको मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र,
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह पाँच देखि तह आठ सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545-4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रामेछापमा खोलाले बगाएर बेपत्ता भएकी 18 वर्षकी उष्मा भुयालको शव भेटिएको छ। सोमबार बिहान कक्षा 11 परीक्षा दिन जाँदै गर्दा रणजोर खोलाले बगाएर बेपत्ता भएकी फुयालको शव सिन्धुलीको गोलनजोर गाउँपालिका वडा नम्बर 7 स्थित खुरकोटमा फेला परेको हो। सोमबार बिहान आएको भीषण वर्षासँगै आएको बाढीले उसमा सहित 6 जनालाई स्थानीय रणजोर खोलाले बगाए पनि अरूले पौडी खेलेर ज्यान जोगाएका थिए।
रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा गोली प्रहारबाट घाइते भएका रामकेश धवलको उपचारका क्रममा ज्यान गएको छ। भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार गराइरहेका धवलको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक श्याम गेवालीले जानकारी दिनुभयो। प्रहरीले आक्रमणको घटना धवलकै छोराको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान शुरू गरेको छ।
रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिकामा 6 दिनदेखि हराइरहेका 3 बालबालिका आज सकुशल फेला परेका छन्। पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 1 का उनीहरू बिहान रन्माको हिउँ चोइमा फेला परेका हुन्। गत वैशाख 29 गते घरमा कसैलाई नभनी गाड़ी हेर्न र आफन्तलाई लिन भन्दै पिपलटुङ गएका उनीहरू गरघाटबाट हराएका थिए।
कोरिया पठाइदिने भन्दै ठगी गर्ने 2 जना काठमाडौँबाट पक्राउ परेका छन्। विराटनगरकी लक्ष्मी राई र स्याङ्जाकी राधा नेउपानेलाई कोरिया पठाउने भन्दै उनीहरूले 34,05,000 रूपियाँ ठगी गर्ने झापा बाहुनडाङ्गीका डम्बर बस्नेत र ललितपुर इमाडोलकी रिना गुरूङ डाङ्गी पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरूलाई थप कार्यवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ।
क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा इलाम कारागारमा समस्या भएको छ। जिल्लाको इलाम नगरपालिका 6 गढीमा नमूना सुधार गृहका रूपमा निर्मित जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता भएकाले समस्या भएको हो। 25 जना क्षमताको कारागारमा अहिले 246 कैदीबन्दी राखिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, शौचालय लगायतमा समस्या भएको कैदीहरूले बताएका छन्।
अब विदेशको खबर। कंगोको ब्यान्डाका शहरमा इबोलाको संक्रमण देखिएको छ। 10 लाख जनसंख्या रहेको देशको उत्तर पश्चिममा रहेको ब्यान्डाका शहरमा इबोलाको संक्रमण देखा परेको गणतन्त्र कंगोका स्वास्थ्य मन्त्रीले बताएका छन्। यसै महिनाको शुरूमा ब्यान्डाका शहर भन्दा झण्डै 130 किलोमिटर टाढाको ग्रामीण बस्तीमा इबोला संक्रमणको पहिलो घटना देखा परे यता 23 जनाले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले अहिलेसम्म 42 जना इबोला संक्रमित फेला परेको आएको छ। विश्व स्वास्थ्य संगठनले पठाएको परीक्षणमै रहेका इबोलाका 4,000 खोपको मात्रा हिजो नै कंगोमा पुर्याइएको छ। सन् 2014 पश्चिम अफ्रिकामा इबोलाको महामारी देखिँदा ती खोपहरूको परीक्षण सफल भएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटले वर्चस्व कायम गरेको छ। आज भएको कार्यक्रममा 8 मध्ये 4 विधामा क्रिकेटका खेलाड़ी उत्कृष्ट बनेका हुन्। क्रिकेटका पारस खड्का उत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका छन्। वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेटकै जगत टमाटाले पाउँदा युवा खेलाड़ी संदीप लामिछाने बने भने करण केसी स्पेशल अवार्ड जित्न सफल भए। नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्याउने नायक तथा पछिल्लो पटक ऐतिहासिक वानडे मान्यता दिलाएका कप्तान पारसले व्यक्तिगत रूपमा पनि 2074 सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै वर्षको उत्कृष्ट महिला खेलाड़ी ब्याडमिण्टनकी शोभा गौचन भइन्। उनले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानो अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबल टेनिसकी नविता श्रेष्ठलाई पछि पारिन्। उनले पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरिजमा मिक्स डबल्सको सहित यो वर्ष 3 उपाधि जितेकी थिइन्। पारा एथलिटतर्फ व्हील चेयरमा बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बने। यस्तै पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसका नेपाल नम्बर 1 स्यान्टु श्रेष्ठले जितेका छन्।
मनाङ मर्स्याङदी क्लब उदयपुरमा चलिरहेको 5 उदयपुर गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। धरोहट रंगशालामा आज भएको दोस्रो सेमी फाइनलमा सुनसरी 11 3-2 गोलले हराउँदै मनाङ मर्स्याङदी फाइनलमा प्रवेश गरेको हो। फाइनलमा अब उपाधिका लागि मनाङले 3 स्टारसँग खेल्नेछ। शनिबार हुने फाइनल खेलको विजेताले 5,00,000 रूपियाँ पाउनेछ भने उपविजेताले 3,00,000 रूपियाँ पाउनेछन्।
आजदेखि सुर्खेतमा शुरू भएको कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटमा टीकापुर क्रिकेट क्लब र धनगढ़ी क्रिकेट एकाडेमीले विजयी शुरूआत गरेका छन्। प्राविधिक कारणले खेल 15 ओभरमा जारिएको थियो। पहिलो खेलमा टीकापुरले भेरीगंगा स्पोर्ट्स क्लबलाई 109 रनको फराकिलो अन्तरले पराजित गरेको हो भने दोस्रो खेलमा धनगढ़ीले पश्चिमाञ्चल क्रिकेट क्लबलाई 46 रनले पराजित गरेको हो। जेठ 12 गतेसम्म चल्ने केपीएल क्रिकेटको विजेताले 3,00,000 रूपियाँ पुरस्कार पाउनेछ भने उपविजेताले 1,50,000 रूपियाँ पुरस्कार पाउनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले शीर्ष स्थानको सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि बेंगलोरले पहिले ब्याटिङ गरिरहेको छ। घरेलु मैदानमा बेंगलोरले ताजा अवस्थामा 2 ओभर 5 बलमा 1 विकेटको क्षतिमा 26 रन बनाएको छ। प्लेअफमा पुग्न बेंगलोरले आजको खेल जित्नै पर्ने दबाव छ। यसअघि गएराती भएको खेलमा मुम्बई इण्डियन्सले किङ्स इलेभेन पञ्जाबलाई 3 रनले हराएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन, निर्वाचन आयोगमा दर्ता।
तानाशाही, दमनकारी र अहंकार देखाउन पार्टी एकता नगरेको ओलीको दावी। देशमा अब नयाँ युगको शुरूआत भएको प्रचण्डको भनाई।
भौतिक संरचना निर्माणमा लापरवाही गर्ने कम्पनी र ठेकेदारलाई सरकारले कार्यवाही गर्ने। त्यस्ता कम्पनी र ठेकेदारको सूची 1 हप्ताभित्र पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार।
अफ्रिकी देश कंगोमा इबोलाको संक्रमण देखियो, अहिलेसम्म 23 जनाको ज्यान गयो, 42 जना संक्रमित।
र पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व, पारस खड्का वर्षकै उत्कृष्ट खेलाड़ी, उदयपुर गोल्ड कपको फाइनलमा मनाङ र 3 स्टार खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौं। नमस्कार।